السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله على كل شيء قدير. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي. يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد وعلى الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله يا نورا من نور الله. میرے دوستوں اور بھائیوں، الحمدللہ ہم سب مسلمان اور صاحب ایمان ہیں. ہمارا ایمان اللہ تعالی پر ہے، ہمارا ایمان اس کی کتاب قرآن مجید پر ہے، ہمارا ایمان اس کے حبیب جناب سید عالم صلی اللہ علیہ وسلم پر، اور وہ جو کچھ اللہ کی طرف سے لائے ہیں سب پر ہمارا ایمان ہے. ایمان کا مطلب یہ ہوتا ہے کہ جتنی چیزیں قرآن مجید میں ہیں ہر ایک چیز کو ہم مانیں. اگر کسی ایک چیز کا ہم انکار کر دیں تو وہ پھر مومن نہیں رہتا، اس کا ایمان ناپاک ہو جاتا ہے اور اسلام کی مقدس فضا سے نکل کر کفر کی تاریکی میں چلا جاتا ہے. اس کی مثال یہ ہے کہ آپ ایک ڈرام پانی نہیں بلکہ پیور دودھ ملک اور اس میں صاف ستھری شکر شوگر ڈالیں گے، روح افزا کی 12 بوتل اس میں اڈیل گے، کاجو اور کشمش ڈرائی فروٹ اس میں مکس کر دیں، برف کی بلدوری کانچ کی طرح سل اس کے اندر ڈال دیں اور ایک بہترین دودھ کولڈ ڈرنک آپ اس کی تیار کریں. پورا ڈرام بالکل صاف ستھرا، دودھ بالکل پیور، اس میں روح افزا خالص ہمدرد کمپنی کا، ڈرائی فروٹ بالکل قدرت کا پیدا کیا ہوا، اس میں بہترین خوشبو آ رہی ہے. ایک گلاس پینے والا دو دو تین تین گلاس پی جائے، پورا اس کا آپ ذہن میں خاکہ بنا لے کہ کتنی اچھی چیز ہے اور کتنا ٹیسٹ فل مشروب ہے. اب آپ دیکھیں، اگر اس میں کسی نے ایک قطرہ پیشاب کا ڈال دیا، اب کیا کوئی شریف آدمی اس کا گلاس دو الگ انگلی ڈال کر کے اس کی قریبی منہ میں ڈالنے کے لیے تیار نہیں ہے؟ ایک درہم 100 لیٹر دودھ اور اس میں یہ تمام مغزیات وغیرہ ڈال دیے گئے، اب اس میں اتنا ہی گھسا ہے، ایک قطرہ تو الگ سوئی کے ناکے کے برابر بھی اگر اس میں یہ ناپاک چھینٹا پڑ جائے تو پورا ڈرام بیکار ہے. اگر کوئی بولے اتنی ہی تو ہے، اس کو لیٹ گو کرو، لاؤ سب کو بانٹ دو، تو سارے لوگ اٹھ کے مجلس سے چلے جائیں گے. کیا ہم کو دلیدر سمجھتے ہو؟ ہمارے پاس سادہ پانی پی لیں گے لیکن یہ خوشبودار تمہارا ناپاک شربت نہیں پیئے. पूरा का पूरा नाली और गटर में डाल दिया जाएगा।
जी जी।
और वो इसी लायक है मेरे दोस्त, इस दिल के ग्राम में, इस दिल के बर्तन में ईमान का ऐसा टेस्टफुल शरबत जिसमें मोहब्बत रसूल की खुशबू, परवरदिगार आलम की मारिफत का नूर, जिसमें तहजीब और तमद्दुन का सुरूर, तमाम खूबियां एक मोमिन के ईमान में नजर आ रही है। लेकिन एक दिन उसने अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम के बारे में गलत ख्याल पैदा कर और कहता है नबी भी हमारे एग्जाम्पल है, बस इतने ही कहा। तो अब आप ये समझ लीजिए कि ये नमाज का ड्राई फ्रूट और तबलीग इस्लाम की तमाम तर खुशबू और कलमा तैयबा का प्योर मिल्क, सिबगतुल्लाह का बेहतरीन रंग, ये सब एक तरफ है। कुरान फरमाता है कद कफर तुम वादा ईमान को, अब तुम काफिर हो गए ईमान लाने के बाद। कुरान फरमा रहा हम लेट वो कर दें अलग बात है, लेकिन जिसके यहां हिसाब देने जाओगे वो सब जानता है कि तुम्हारे दिल के इस बिल्लौरी कांच वाले सर्फ और बर्तन के अंदर जहां ईमान का खुशबूदार शरबत था, वहां तुमने मुस्तफा की बेअदबी का इतना सा हिस्सा उसमें शामिल कर दिया, तो अब पगड़ी काम नहीं देगी, दाढ़ी काम नहीं देगी, ऊंचा पायजामा काम नहीं देगा, नीचा कुर्ता काम नहीं देगा, हरदम तस्बीह हिलाना काम नहीं देगा, अल्लाह अल्लाह करना काम नहीं देगा, अब निशाने सजदा काम नहीं देगा, इसलिए कि तुम्हारे बनाए हुए शरबत में अगर एक सुई के नाके के बराबर नापाकी चली गई तो सब गटर में डाल दिया जाता है। इसी तरह इस अल्लाह के बनाए हुए दिल के बर्तन में जहां ईमान का खजाना था, अगर सुई के नाके के बराबर मुस्तफा की बेअदबी की है तो गदर में नहीं डाले जाओगे, जहन्नम में डाले जाओगे। कुरान फरमाता है इन्नल मुनाफिकीन फिल दरकिल असफल मिनन्नार, ये है। कुरान को मानते हैं तो पूरा मानो, नबी को मानते हो तो पूरे तौर पर नबी को मानो, खुदा की तौहीद मानते हो तो पूरे तौर पर मानो, अल्लाह को कुदरत वाला मानते हो तो पूरे तौर पर मानो। सिर्फ ये नहीं कि उसने अपनी कुदरत से चांद पैदा कर दिया हम मान रहे हैं, सूरज पैदा कर दिया हम मान रहे हैं, अल्लाह की कुदरत का अंदाजा नहीं लगा सकते मेरे दोस्तों, उसकी कुदरतें क्या है। इन्नल्लाह अला कुल्ले शैइन कदीर, इस तमहीद के बाद अब मेरी असल बात गौर से सुनना। अल्लाह को हम कुदरत वाला मानते हैं कि नहीं मानते, एक एक जर्रा उसी ने पैदा किया, पूरी कायनात की सेटिंग उसी ने की, सूरज कहाँ रखना चाहिए मेरे रब की कुदरत, चांद को रात में रोशनी दे रहा है मेरे रब की सेटिंग है। अरे इंसान की पहले सेटिंग समझ लीजिए, जब इंसान कुछ सेटिंग करता है तो इंसान की कुदरत और कमाल देखिए। हम कल मौलाना के यहां दारुल उलूम की तरफ जा रहे थे परसों, हमको रास्ता नहीं मालूम था, हमारे एक ड्राइवर थे पायलट जमीर मियां, उन्होंने एक इतना बड़ा आला निकाला और सामने उन्होंने चिपका था, उसमें एक वायर लगा हुआ, उसको कहते हैं नेवी नेविगेटर। अब वो लगा दिया, मैं देख रहा हूं उसमें सब रोड के नक्शे आ रहे हैं, नक्शा तो हो गया लेकिन थोड़ी देर के बाद वो बड़ी शराफत से बोलता है कि 500 मीटर आफ्टर एग्जिट, यानी 500 मीटर के बाद बाहर निकलना और वहां से फिर लेफ्ट हाईवे, फिर वहां से 400 मीटर 200 मीटर, ये बराबर वो हिदायत देते हुए और रहनुमाई करते हुए चला जा रहा है। हमारा ड्राइवर मुतमईन होकर अपने स्टेरिंग पर बैठा हुआ, जिधर वो बोलता है इधर ये जाता है। मैंने सोचा या अल्लाह इसके अंदर कौन बैठा है, कोई बच्चा है, लेडी है, आदमी है, कोई पूरे साउथ का तमाम रोडों का जानने वाला घुसा हुआ है। कहा ये इसमें कोई घुसा नहीं हुआ है, ये इंसान के दिमाग की सेटिंग है। 500 किलोमीटर 500 मीटर पर टर्निंग किधर है ड्राइवर को नहीं मालूम है, उसको मालूम। अरे ये गैब कैसे इसने जान लिया, जो अभी जगह निगाहों से ओझल है ये बेजान नेविगेटर, उसे इल्म हो गया कि 500 मीटर पर टर्निंग आ रही है, 800 मीटर पर हाईवे आ रहा है, नजर हमको नहीं आ रहा है लेकिन ये बता रहा है। आपका इस पर ईमान है कि नहीं? जब आपसे मैं पूछता हूं तो बोले ये तो सेटिंग है। जब सेटिंग इंसान की अपनी सेटिंग है तो वो रब जिसने इंसान को सेटिंग का इतना ढंग दिया है, हिल्म दिया है, अब वो नेविगेटर को सेटिंग नहीं करता है, गौसे आजम किस अंदर सेटिंग करता है, वो गरीब नवाज के दिल में सेटिंग करता है। तुम न समझो कि गरीब नवाज अना सागर के किनारे बैठे हैं, वो यहाँ बैठे हैं और जोगी जयपाल कहाँ है वो देख रहे हैं। किसकी सेटिंग? ये मेरे अल्लाह की सेटिंग है, मेरे गौस अल्लाह की कुदरत के निशान हैं, मेरे गरीब नवाज अल्लाह की कुदरत के निशान हैं। ये औलियाए किराम में सेटिंग की है। कुछ तो इंसानों को अल्लाह ताला ने यूं ही नॉर्मल पैदा किया। एज ए एग्जाम्पल देखिए, आप ये सफेद कपड़े पर बैठे हैं, व्हाइट मिल से ये सादा निकला, और कुछ कपड़े ऐसे होते हैं कि रंगीन निकलते हैं कलर वाले, और कुछ कपड़े ऐसे हैं कि डिजाइन वाले निकलते हैं। देखा है कि नहीं? चकॉट लगा दिया जाता है, जैसा फूल चाहते हैं, जैसे फ्लावर चाहते हैं, कपड़ा तैयार होता जाता है और उस पर नक्शो निगार और फ्लावर छपते चले जाते हैं। ये भी मिल से निकला, कलर वाला भी मिल से निकला, जिस पर डिजाइन बने हैं वो भी मिल से निकले, सब तो निकले हैं, एक कारखाने से सब निकल रहे हैं। हमारे अब्दुल कादिर हमदानी के कारखाने में जाओ, एक कारखाना है, कोई ऐसे सिलवटने वाला निकलता है, कोई जाली वाला निकलता है, कोई बारीक निकलता है, कोई मोटा निकलता है, कोई चौड़ा निकलता है, कारखाने से एक अंदाज से निकलते हैं। ये व्हाइट निकला है और एक छपा हुआ निकला है कारखाने से, दोनों में फर्क होता है, कीमतों में फर्क होता है, उनके दाम में फर्क होता है। जब ये आप देख रहे हैं तो मेरे रब की सेटिंग देखो, माँ का एक कारखाना है, ये पेट इंसानी प्रोडक्शन का उसने एक कारखाना छोटा सा लगाया। हमदानी साहब कारखाना तो बहुत बड़ा है, और बोलते हैं और बढ़ाएंगे, दो चार मशीन लाएंगे, और इसमें कितने प्रोडक्शन होते हैं उतने ही का उतना, उसमें कैपेसिटी इतनी है और ये कारखाना पूरी दुनिया में रौनक फैला रहा है। मुझे ये कहना है माँ के पेट से सभी पैदा हुए, लेकिन दोस्तों कुछ तो प्रोडक्शन ऐसा हुआ है, वो भी रबी ने पैदा किया है कि वो आड़ा टेढ़ा हो गया, रिजेक्टेड माँ,
سبحان اللہ
اور کچھ فریش مال نکلتا
ہے,
اسی کارخانے سے کوئی رنگین نکلتا ہے, اسی کارخانے سے کوئی چھپا ہوا فلاور والا خوبصورت ڈیزائن والا نکلتا ہے. ماں کا بیٹ کا کارخانہ ایک ہے لیکن پروڈکشن الگ الگ انداز میں نکلتے ہیں. اسی ماں کے پیٹ سے کوئی نمرود بن کے نکلتا ہے, کوئی حامان بن کے نکلتا ہے, کوئی یزید بن کر نکلا ہے, اور یہی ماں کے پیٹ سے کوئی علی اور حسنین بن کے نکلا ہے, یہی ماں کے پیٹ سے کوئی غوث پاک بن کے آیا ہے, کوئی غریب نواز بن کر آیا ہے. یہی سب اللہ نے سیٹنگ کر دی. جیسی سیٹنگ کرتا ہے ویسے ہی فٹنگ ہوتی ہے, اور جیسی فٹنگ ہوتی ہے ویسے پروڈکشن آتا ہے. غوث پاک پیٹ میں ہیں, 17-12 حفظ کر کے آئے. اس کی سیٹنگ تھی.
سبحان اللہ,
یہ رب العالمین کی. لوگ سوچتے ہیں گمراہ فرقہ یہ کیسے ہو گیا, یہ سنی لوگ میتھالوجیکل بات اڑاتے ہیں, اس میں کوئی حقیقت نہیں ہے. حقیقت یہ ہے کہ تمہاری سیٹنگ میں کمپیوٹر بول رہا ہے, نیویگیٹر بول رہا ہے, آنکھ نہیں ہے دیکھ رہا ہے, زبان نہیں ہے بول رہا ہے, دماغ نہیں ہے تم کو سمجھا رہا ہے, بے جان میں کچھ نہیں ہے اور جانداروں کو سمجھا رہا ہے. اور میرے غوث پاک بے جان نہیں ہے بلکہ بے جان کو ٹھوکر مارتے ہیں تو زندہ ہم نے غوث پاک کو اپنے جیسا سمجھا, اس لیے گمراہی کے راستے پر بڑھ گئے. اللہ علی کل شیء قدیر پر ایمان رکھ. جس کو ہم نہیں جانتے وہ جاننے لگتے ہیں. 12 سال کی کشتی اگر ہم بیان کریں تو جس کا ایمان صحیح نہیں ہے بولے گا یہ کیا مولانا اڑا رہے ہیں, یہ تو قصے کہانی ہے. اساطیر الاولین قرآن فرماتا ہے, ایسی باتوں کو کفار سن کر کہتے ہیں یہ تو پہلوں کی قصے کہانی ہے. 12 سال کی ڈوبی ہوئی کشتی, حضرت غوث پاک نے اشارہ کیا تو سمندر سے اوپر آ گیا. اس شان سے آئی, اس شان سے کہ دلہا بھی ہنس رہا, دلہن بھی ہنس رہی, اور کسی کا کپڑا پانی میں تر نہیں ہوا. سڑنا تو در کے نہ, یہ کس کی قدرت؟ یہ اللہ کی قدرت ہے کہ کسی کو 1000 سال اگر ڈبا دیا ہے تو اس کو فوراً نکال سکتا ہے. یہ رب کی قدرت ہے, لیکن ذریعہ بنایا ہے تو اسے جس کا نام ہے کرامت. آپ یہ سمجھتے ہیں کہ غوث پاک کی یہ اپنی قدرت ہے؟ جی نہیں, اہل سنت اور مسلک اعلی حضرت کا یہی عقیدہ ہے کہ سارے بلیوں کو جو قدرت ملی قدرت والے مولا کی طرف سے ملی, وہ ایک ذریعہ اور وسیلہ بنتے ہیں. حضرت غوث پاک نے نکالا 12 سال کے بعد. ابھی ملیشیا کا پلین غائب ہوا, آپ نے 1 سال پہلے, آج تک امریکہ ڈھونڈ رہا ہے, رشیا ڈھونڈ رہا ہے, سمندر میں بڑے سے بڑے تلاش کرنے والے, سرچ کرنے والے مشین اور آلہ گھسا گھسا کر دیکھ رہے ہیں, اس کی ایک کلچی کہیں نہیں ملی ہے. کدھر گیا, کہاں گیا, کدھر سے آیا, کہاں غائب ہوا؟ آج تک سائنس کا سارا دماغ وہاں سنسنا رہا ہے. تمہاری ساری کھوج یہاں پر بے کھوج بن چکی ہے. خدا کی قسم یہ تمہاری سائنس ہے. اور چلو ہم نے مان لیا اگر ملیشیا کا پلین مل بھی گیا تو جتنے اس پلین میں تھے وہ تو ابھی سب پلین ہو گئے, ایک کی ہڈی نہیں ملے گی. یہ ہے رب کی قدرت. تم نے اگر ملیشیا کے پلین کو کہیں سے پتا چلا کر نکال بھی لیا تو اس کے کل پرزوں کے پرخچے اڑ گئے ہوں گے, اور جو سوار ہیں ان کے تو ملنے کا سوال ہی نہیں پیدا ہوتا. ये इंसान की मजबूरी है और मेरे रब की ये कुदरत है कि 12 साल की कश्ती गौसे आजम के वसीले से निकाल कर दुनिया को बता रहा है इन्नल्लाह अला कुल्ले शैइन कदीर।
सुभान अल्लाह,
अल्लाह हर चीज पर कुदरत रखता है, जब चाहे वो जिस तरह चाहे सिटिंग फरमा दे और उसका मामला ऐसा परफेक्ट होगा कि गलती नहीं होगी। हजरत गौसे पाक रजी अल्लाह तआला अन्हु 300 मील के फासले पर हैं और डाकुओं ने उनके मुरीदों को लूटना शुरू किया। उन्होंने अल्लाह अल्लाह कहा, दुआ मांगी, मौला इस बला से और इन सालिमों से हमें बचा ले। अल्लाह बड़ी बेनियासी वाला है, जिसकी चाहे जब सुने जिसकी चाहे ना सुने, किसी का उस पर कोई कंट्रोल नहीं। जब ये बेचारे सब हर तरफ से हैरान परेशान हो गए तो वही नारा लगाया जो आज सुन्नी लगा, या गौस अल मदद। 300 मील के फासले से वो बोल रहे और गौसे आजम का कान उसको कैच कर रहा, सुन रहा है। आप कहेंगे कैसे, ये तो बाद में बताऊंगा। हजरत गौसे पाक ने सुना और इसको कुरान ने भी बताया और आज की दुनिया भी बता रही है कि एक नहीं करोड़ों मील के फासले पर हम अपनी आवाज को सुनवा सकते हैं। ये क्या है, ये मोबाइल है क्या है, ये इंस्ट्रूमेंट है ना, इतना सा है। लेकिन मौलाना मूसा साहब यहां बैठे बैठे अपने बड़े भाई हजरत मौलाना फैज अहमद साहब को इसी मोबाइल से उनका नंबर सेंड करके और कहें हेलो, तो वो सुनेंगे कि नहीं सुनेंगे? किसी को इसमें कोई डाउट है
नहीं जी
भाई। ये मोबाइल के जरिए इंडिया में बैठने वाला, यूके में रहने वाला, फ्रांस में जिंदगी गुजारने वाला, साउथ अफ्रीका के इस अब्दुल कादिर हमदानी के मकान से बोलने वाले की आवाज सुनता है, तो आप कहेंगे मौलाना ये तो एक इंस्ट्रूमेंट है जो मौलाना मूसा रजा के हाथ में है, इसके जरिए वो आवाज आता है। बस इतनी तो है, मतलब ये है कि इंसान ने एक वसीला बना दिया। अगर वो वसीला मूसा रजा के हाथ में है तो इनमें इतनी ताकत है कि अपनी मध्यम आवाज इंडिया तक पहुंचा सकते हैं और वहां मौलाना फैज के कान में वो ताकत नहीं है, इंस्ट्रूमेंट की सेटिंग है कि उनके कान तक वो आवाज सुना देती है। इसमें किसी को शुबा है? ये तो आपकी सेटिंग है और मेरे रब की जब सेटिंग होती है तो सेटी लाइट से नहीं, अपने नूर से वो ऐसा सेट करता है कि यहां से बोलने वाला बोलता है और हजारों मील के फासले पर कान सुनता
है।
अब ये सेटिंग मैं अपनी तरफ से बोलूं तो मत मानना, कुरान बोले तब मानोगे। हजरत सुलेमान अलैहिस्सलाम अपनी पूरी फौज को लेकर जा रहे थे और 3 मील के फासले पर एक बहुत बड़ा मैदान था और उस मैदान में छोटे छोटे कीड़े, जिसको गुजराती में कीड़ी कहते हैं और हमारी जबान में उसे चींटी कहते हैं, लाखों करोड़ों की तादाद में वहां पर चींटियां रहती थी और उन चींटियों पर एक हुकूमत करने वाली कुल रानी वो राज करती थी। उसने जब देखा 3 मील के फासले पर कि बहुत बड़ी आर्मी हजरत सुलेमान लेकर मार्च करते हुए आ रहे हैं और इसी मैदान से वो गुजरेंगे, अगर ये पूरी फौज यहां से गुजरेगी तो हमारी पूरी बस्ती तबाह हो जाएगी, सारी चींटियां खत्म हो जाएंगी। तो जो उस पर हुकूमत करने वाली चींटी थी उसने इमीडिएटली एक ऑर्डिनेंस निकाला قرآن اس آئی ڈی لینس کا ذکر کرتا ہے، اٹھا کر دیکھنا سورہ نبل میں اللہ تعالی ارشاد فرماتا ہے، قالت نملۃ یا ایھا النمل ادخلوا مساکنکم لا یحطمنکم سلیمان وجنوده وهم لا یشعرون۔ جو چونٹیوں کی ملکہ تھی، مہارانی تھی، اس نے اعلان کر دیا، اناؤنس کیا، اے چونٹیوں اپنے اپنے بینکر میں چلے جاؤ، اپنے اپنے سوراخ میں چلے جاؤ، اپنا ڈیفنس پہلے ہی کر لو، سلیمان اور ان کا لشکر آ رہا ہے، کہیں تمہیں اپنے پاؤں سے گود نہ دے اور تمہیں تباہ و برباد نہ کر دے، اور انہیں خبر بھی نہ ہو کہ کتنے مرڈر ہو گئے، کتنی جان چلی جائے گی، اس لیے مصیبت آنے سے پہلے اپنی حفاظت کا انتظام کر لو۔ قرآن فرمایا حضرت سلیمان 3 میل کے فاصلے پر تھے، وہ بھی کیا تھے، بشر تھے کہ نہیں تھے، انسان تھے، کان ان کا کتنا بڑا تھا، کتنا آپ کا، جو سٹنگ یہاں پر ہے ان کے کان میں بھی وہی قدرت کی سٹنگ تھی، لیکن اللہ تعالیٰ اپنے محبوبوں کو ایکسٹرا سٹنگ عطا فرماتا، ایکسٹرا انرجی عطا فرماتا۔ اب آگے قرآن کیا فرماتا ہے، فَتَبَسَّمَ وَاحِدًا مِّن قَوْلِهَا، حضرت سلیمان اس چیونٹی کی آواز سن کر مسکرائے اور ہنس پڑے۔ چیونٹی کی آواز آج تک آپ نے سنی ہے؟ ارے چیونٹی کا ابا جو ہوتا ہے مکوڑا، اس کو اپنے کان میں ڈال لیجیے اور کہے کہ مائی ڈیئر کیا بول رہا ہے، تو اس کی آواز تو نہیں سنائی دے گی، کاٹے گا تو گھر والا تمہاری آواز سننے لگے گا، اتنا بڑے مکوڑے کی آواز تم نہیں سنتے۔ میرے دوست، سلیمان علیہ السلام کا کان ہے، اس میں رب کی قدرت کی سیٹنگ تھی کہ چیونٹی کیا بول رہی ہے وہ بھی سن رہے ہیں، اور چیونٹی کی آنکھ کی سیٹنگ دیکھو، رب العالمین نے ایسا سیٹ کیا تھا کہ 3 میل کے فاصلے پر نبی کو دیکھ رہی ہے اور نبی کو پہچان بھی رہی ہے۔ یہ چھوٹا سا ننھا کیڑا نبی کو دیکھ کر پہچانے، اور یہ 5 فٹ کا آدمی آج تک نہ پہچانے تو کتنے
تعجب۔
یہ سب کیا ہے؟ یہ اللہ کی قدرت ہے، ان اللہ علی کل شیء قدیر۔ جو ولیوں کی کرامتیں آپ سنتے ہو اسے میتھالوجیکل بات مت سمجھو، انہیں افسانہ اور نابل مت سمجھو، ورنہ ایمان کے شربت میں گندگی پڑ جائے گی، نہ یہاں کے رہو گے نہ وہاں کے رہو گے۔ پروردگار عالم نے وہ قدرتیں اپنے محبوب بندوں کو دی ہے، ایک نہیں سینکڑوں ہم باتیں آپ کے سامنے قرآن و حدیث سے پیش کر سکتے ہیں، لیکن عقل مندہ راہ اشارہ کافی ہے۔ جو عقل مند ہوتا ہے اس کو بس ایک اشارہ کافی ہے۔ آپ بریانی پکاتے ہیں تو پورا ہاتھ ڈال کر کے اندر دیکھتے ہیں کہ چاول ہوا ہے کہ نہیں ہوا، کیا کرتے ہیں، ایک چاول نکال کے دیکھ لیتے ہیں ہاں پک گیا، پورے دیش کا ریسرچ کرنا اور اس میں ہاتھ ڈال ڈال کے یہ سب چھالے آ جائیں گے، ہاتھ کھانے کے بجائے میڈیکل کالج میں آپ کو بھرتی لینا پڑے گا۔ میرے دوستو، ایک چاول دیکھ کر پورا اندازہ عقل مند لگا سکتا ہے۔ میں عرض کرنا چاہتا ہوں، رب کی قدرت کا ایک حصہ قرآن مجید نے بیان کر دیا کہ اس کے محبوب بندوں کے کان میں کتنی قوت سنوائی ہوتی ہے۔ مان لو ان اللہ علی کل شیء قدیر پر ایمان مضبوط ہو جائے۔ ہم ولیوں کے جو کمالات بیان کر رہے ہیں اپنی طرف سے نہیں بیان کر رہے ہیں۔ اچھا، دوسری بات آپ سنو، یہاں آپ بیٹھے اور ابھی میں اپنے شاگرد مولانا غلام مصطفیٰ سے کہوں کہ آپ لوڈیم جائیے، وہاں سے 1 کلو گاجر خرید کے لائیے، एक किलो मिठाई खरीद के लाएंगे तो ये जाएंगे बात मानेंगे, लेकिन लोडियम जाने के लिए कितना टाइम लगेगा यहां से? और अगर ट्रैफिक में फंस गए तो सिर्फ लोडियम का लोड नहीं संभाल सकते, जाना एक घंटा आना एक घंटा, दो घंटे तो लगेंगे। अब ये आप जहन में रखो, ये तो पैदाइशी कुव्वत है, और जब अल्लाह अलग से किसी अपने बंदे में ताकत अता फरमाता है तो उसका अंदाज अलग हो जाता है। आप बोलोगे कैसे? हजरत सुलेमान अलैहिस्सलाम ने अपने प्राइम मिनिस्टर को अपने वजीर हजरत आसिफ बरखिया से और दूसरे अपने दरबारियों से उस वक्त ये डिमांड कर रहे हैं जब वो मुल्के सबा की, सबा एक कंट्री का नाम है, वहां पर जो हुकूमत करने वाली लेडी थी वो हजरत सुलेमान से मिलने के लिए उनके महल के किनारे तक आ गई थी। हजरत सुलेमान इतनी देर में कि वो महल के अंदर दरबार में आए, इतना ही टाइम था, और अपने दरबारियों से फरमाते हैं क्या कोई है ऐसा कि हजार मील के फासले पर जाए और बिल्कीस का जो तख्त है जिस पर वो बैठकर फैसला करती है उसके महल में से लेकर आए और यहां रख दे? तो कुरान फरमाता है आला इफरी तुम मिनल जिन अना आती का भी, हुजूर मैं इतनी देर में ला सकता हूं कि आप अपने दरबार से उठें, आपका ये इजलास, आपकी ये मीटिंग खत्म होने से पहले पहले मैं हजार मील पर जाऊंगा और उसका तख्त लेकर के आ जाऊंगा। हजरत सुलेमान फरमाते हैं ये तो बहुत ज्यादा टाइम लग जाएगा, मैं ये चाहता हूं कि इससे पहले कोई लाए। ये कौन कह रहा है? नबी डिमांड कर रहे हैं। उनको मालूम था कि अल्लाह अपने बंदों में बड़ी बड़ी ताकतें देता है, वरना नबी क्यों उसका डिमांड कर रहा है? घर की दीवार से कहते थे हे महल की दीवार जा तख्त लेकर आ। हजरत सुलेमान जानते थे कि इसके अंदर वो सिटिंग नहीं है, मेरे प्राइम मिनिस्टर में वो सिटिंग है। फरमाते हैं है कोई तो इससे पहले मेरा तख्त लाए? सीने पर हाथ रखकर एक कलमा पढ़ने वालों सुनो, नबी नहीं, नबी के साथ रहने वाले, नबी की खिदमत करने वाले आसिफ बरखिया हैं। कुरान फरमाता है वकाल अल्लज़ी इंदहू इल्मुम मिनल किताब अना आती का भी कब्ल अन यर्तद्द तर्फ। आसिफ बरखिया कहते हैं हुजूर सिर्फ इतनी देर में मैं वो तख्त हजार मील के फासले से ला सकता हूँ, जितनी देर में आपकी पलक झुक गई। आज का नौजवान बिगड़ा हुआ बोलेगा कैसे, गुजराती होगा तो कहेगा के मैं आयत बताकर कहूंगा एम, समझे? ये एम और केम छोड़ दो वरना कयामत में तुम्हारा गेम उड़ जाएगा, ना इधर के रहोगे ना उधर के रहोगे। ईमान लाओ इस आयत पर, इन्नल्लाह अला कुल्ली शैइन कदीर, बेशक अल्लाह हर शय पर कादिर है। जिस अपने बंदे में जो सेटिंग कर दे वो बंदा करने पर कुदरत रखता।
सुभान अल्लाह।
हजरत आसिफ बरखिया फरमाते हैं कि हुजूर इजाजत दीजिए तो 80 टन का वजनदार तख्त हजार मील के फासले से मैं इतनी देर में लाने की कुदरत रखता हूँ जितनी देर में आप अपनी पलक छिपाएंगे।
सुभान अल्लाह।
आप बताइए आपकी पलक कितने घंटे में झिपकती है? अरे घंटा तो घंटा भी नहीं, सेकंड भी नहीं लगता। आपने यूं मारा और पलक छिपक गई। कुरान फरमाता आसिफ बरखिया ने कहा मैं इतनी देर में ला सकता हूँ, ये बोल रहे हैं हजार मील गए भी आ भी गए تخت اٹھا لیا. قرآن فرماتا ہے سلیمان کے پاس رکھ دیا, حضرت سلیمان نے پلک جھپکی دیکھا تخت موجود ہے اور اعلان فرماتے ہاں من فضل رب, یہ میرے رب کا فضل ہے. میری امتیوں پر اللہ کا جب فضل ہوتا ہے تو یہ قدرت والا بن جاتا ہے. یہ تو آصف برخیہ تھے, لیکن میرے غوث پاک حضرت سلیمان کے امتی نہیں تھے, سید الانبیاء کے امتی تھے. اور صرف امتی نہیں تھے, اولاد رسول تھے. فاطمہ زہرا کا خون ان کی رگوں میں دوڑ رہا تھا, حسنین کی تجلی کے وہ پردہ تھے, علی مرتضیٰ کی طاقتوں کے مظہر تھے. حضرت غوث اعظم رضی اللہ تعالیٰ عنہ, آپ کیا سمجھتے ہیں بڑے بڑے لوٹے شرف کو پکڑتے تھے کنارے پر رکھتے تھے؟ آپ کہیں گے کیسے کہیں, ہم کہیں گے قدرت کو مان لو ایمان سلامت. یہ بڑے بڑے مولانا لوگ بیٹھے, ہم تو چھوٹے آ جائیں. صرف ایک ٹاپک پر میں آپ سے یہ ڈیمانڈ کرتا ہوں, انبیاء اور اولیاء کی قدرتوں کو تماشا مت بناؤ, ورنہ قبر میں تمہاری حالت خراب ہو جائے گی. اس لیے میرے امام احمد رضا فرماتے ہیں آج لے ان کی پناہ, مدد مانگ سے پھر نہ مانیں گے قیامت میں. اگر مان گیا صرف اگر مسلمان ان اللہ علی کل شیء قدیر پر پورا ایمان رکھے اور رب کی سیٹنگ کو سمجھ لے, تو کبھی کسی ولی سے اور نبی سے اس کے دماغ میں فتور پیدا ہو ہی نہیں سکتا. پروردگار عالم ہم سب کو اسی اصول پر اور قرآن کی ہر ہر آیت پر عمل کرنے کی توفیق دے. کچھ لوگ کیا فرمایا آپ نے, ہاں یہ بڑھاپے 80 سال کا ہو گیا ہوں, یہ بھی رب کی سیٹنگ. 80 سال میں بھی انشاءاللہ 80 سال کا نوجوان بتا. آپ نے 80 سال کا نوجوان نہیں دیکھا ہوگا, یہ میرے رب کی سیٹنگ ہے اور یہ وسیلہ میرے پیر و مرشد کا. بھول جاتا ہوں جب انہوں نے پکارا غوث پاک نے سن لیا تو گئے نہیں. اب اپنی قدرت بتا رہے ہیں, میں عبد القادر ہوں, قادر نے مجھے قدرت دی ہے. عبد القادر اورنگ جلال کی نگاہ اپنے ان چپلوں پر, اپنی کھڑاؤں پر ڈالی جس کو پہنا کرتے تھے, اور فرما کے جا سوکھی ہوئی لکڑی کو آڈر دے رہے.
سبحان اللہ,
اسے بات کا آڈر وہ کیسے فالو کرے؟ تمہاری تو بیوی تمہارا آڈر فالو نہیں کرتی. تمہاری اولاد تمہارے آڈر کو نہیں سنتی. ابھی جا رہا ہوں دوستوں کے ساتھ پکنک منانے, ابھی نہیں, ابھی میں جا کر کوئی چیز نہیں لاؤں گا. تمہاری اولاد جو زندہ ہے, جان والی ہے, دماغ والی ہے, تمہارے آڈر کو نہیں سنتی اور وہ پھیر کر چلی جاتی ہے. تمہاری بیوی تمہاری بات نہیں سنتی. یہ سوکھی لکڑی یہ آج کیوں سن رہی ہے؟ غوث پاک نے کہا جا, تو یہ امریکہ کا راکٹ نہیں ہے, اسکیٹ میزائل نہیں ہے, یہ ایک سوکھی لکڑی ہے. صرف میرے غوث کے قلموں سے چند دن وہ مس ہو گئی, ٹچ ہو گئی. ٹچ ہونے میں بھی بڑی توانائی, ذرا ٹچ کر کے دیکھو, ایک پتلا سا الیکٹرک وائر بال جیسا جھانک رہا ہے. اور میں کسی ساؤتھ افریقہ کے سب سے بڑے رستم زمان سے کہوں, کم ہیئر مائی ڈیئر, ٹچ کر, تو کہے گا مولانا میں ملا تھا مذاق کرنے کے لیے, میرے بھی بچپن بچے تھے. تو یہ اتنا موٹا کرن کہ جان سینہ نکلا ہوا, छाती खुली हुई है और अकड़ अकड़ कर चलता है। बाल जैसे बागी वायर को छूने में क्यों घबराता है? तो बोलेगा मौलाना इसको बारीक मत समझो, ये बाल जैसे नहीं है, इसका ताल्लुक और कनेक्शन बड़े पावर हाउस से है। ये मत देखो, इसका ताल्लुक देखो, इसलिए टच इससे बच। अगर डीसी होगा तो चिपका लेगा और एसी होगा, दो किस्म के करंट होते हैं, डीसी और एसी। एसी झटके मार कर गिराता है और डीसी कहता कम एयर माइल जा, बड़े प्यार से चिपका लेता है। और जब डीसी करंट चिपकाता है और कोई उसकी मदद करने जाता है, उसकी टांग पकड़ खींचा, तो वो भी माशा कहा मेरे साथ। अगर तीसरा गया तो उसको भी चिपका लेता, हजार आदमी उसका उसकी टांग पकड़ेंगे, तो ये टच ने सबको भस्म कर दिया, कोई बचने वाला नहीं है। तो वो खड़ा हूं कहां से टच की, गौ से पाक के कदमों से, और गौ से पाक का ताल्लुक मदीने के पावर हाउस से, और मदीने का ताल्लुक अल्लाह के चला लो जमात से उसका ताल्लुक था। अरे इस करंट को तुम क्या समझ सकते हो? साइंस को नहीं समझ सकते तो गौसे पाक की नस्बत को क्या समझ सकते? आपने फरमाए खड़ा हो गया, चलो फर्क से सुई गई और उस जंगल में जहां लूटम लात मची हुई थी वहां पर गौसे पाक के मानने वाले भी थे और एंटी ग्रुप जो डाकुओं का था वो भी, सबका चेहरा एक जैसे। इस खड़ाऊ को कैसे पता चला ये गौस वाला है और ये गौस के दोस्तों का दुश्मन है? आंख नहीं है लेकिन तमीज उसने इतनी है कि ये डाकू है, ये बेचारे मजलूम हैं, ये जालिम है, ये दुखी लोग हैं। वो वहां पर एक एक को देख करके और सीने पर घटा फट पड़ रही है, एक आई फिर दूसरी आई, ये सब उस मैदान में हक्का बक्का रह गए। ये क्या मुसीबत आ गई, माल जो लूटा था छोड़ करके इसको हटा रहे हैं, ये हट रही है तो दूसरी पड़ रही है, दूसरी हट रही है तो फिर अब वो आकर के उसकी कुंडी कर रही है। सारे डाकू भाग पड़े। अल्लाह अकबर, इन खड़ाऊओं ने दोस्त को भी पहचाना और दुश्मन को भी पहचाना। एक बात याद रखना, सूखी लकड़ी जब गौसे पाक से निस्बत रखती है तो कौन अल्लाह के रसूल का दुश्मन है उसे भी पहचानती है, और जो कौन दोस्त है उसे भी पहचानती है। ऐ सुन्नी मुसलमान, तेरी आंखों में भी निस्बत गौसे पाक की है, पहचान ले कौन अपना है और कौन
पराया।
कहेंगे ये खड़ाऊ मदद करते हैं, वहाँ तो कोई घर ही नहीं। अरे खड़ाऊ क्या, आजकल तो मिसाइल्स ऐसे निकले हैं, यहाँ बटन दबाया अमेरिका का रशिया का मिसाइल आया और सुई करके पूरा हॉस्पिटल मार के चला गया। वहाँ कौन साथ साथ में है, कोई उसमें पायलट बैठा रहता है? नहीं, ये सिर्फ इंसान की सेटिंग है। तो मशीन और एथन के जरिए सेटिंग करते हो और मेरा सब अपनी मार्फत से सेटिंग फरमा दिया। हजरत गौसे पाक के वो मुरीदी सब बच गए, माल बिखरा हुआ है। उसके सरदार ने कहा अरे ये कोई और कौम मालूम हो रही है, इसको मत सताओ, सब माल इसका दे दो। और सब माल भी दे दिया और अलग से उनको और देना चाहते थे लेकिन वो मोमिन थे, सुन्नी थे, उन्होंने कहा हमको माल की जरूरत नहीं है, जो तुमने डाका डाल करके लूट करके माल हासिल किया है वो हराम नाजायज है, हम उसे नहीं लेना चाहते, हमारा जो हक है हम वो लेके जाएंगे। एक तवील दास्तान, اے دوستو صرف ان اللہ علی کل شیء قدیر کو تسلیم کر لو تو ہر کرامت میں حقیقت نظر آئے گی. اور اگر اس کو نہیں مانتے ہو کہ یہ اللہ کی سٹنگ ہے تو یاد رکھنا کرامت کو نہیں مانو گے تو قبر میں ہی ہجامہ شروع ہو جائے گا. کوئی پرسان حال خدا کی قسم نہیں رہے گا. بڑا کٹھن وقت آنے والا ہے, اس لیے آج لے ان کی پناہ, آج مدد مانگ ان سے, پھر نہ مانیں گے قیامت میں. اگر مان گیا وما علینا ہی لگتا.